नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2082 साल चैत 24 गते मंगलबार, वैशाख कृष्ण पक्ष पञ्चमी तिथि, तदनुसार 7 अप्रेल सन् 2026, नेपाल सम्वत 1146, आज चौलागा 5। आज राजधानीबाट प्रकाशित दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसंगका समाचारहरूलाई प्राथमिकता दिएका छन्। पहिलो खबर, अभिभावकलाई पिरोनले अटिजम, साथै प्रदेशमा छुट्टै विद्यालय शीर्षकमा गोर्खापत्र दैनिकबाट लिँदैछौ। बानेश्वरमा बस्दै आउनुभएका समीर शर्मा नाम परिवर्तनको 4 वर्षका छोरा हुनुहुन्छ। 1 वर्ष अघिसम्म छोरालाई अटिजम भएको पत्ता लागेको थिएन। 4 वर्षसम्म बोली नआएपछि र गतिविधिमा कुनै परिवर्तन नआएपछि चिकित्सक कहाँ लगेपछि मात्र अटिजम पत्ता लागेको थियो। महँगो शुल्क तिरेर हेरचाहका लागि राख्नुपर्ने, घरमा हुँदा पनि एकजना बच्चाको हेरालु बस्नुपर्ने समस्याले शर्मालाई पिरोलिरहन्छ। अटिजमका क्षेत्रमा काम गर्ने संघ संस्थामा गएर बुझ्दा मासिक 20-25 हजार शुल्क बुझाउनुपर्ने भएपछि उहाँ चिन्तित हुनुहुन्छ। अहिले सामान्य डे केयरमा हालेको छु, शर्माले भन्नुभयो, त्यसको पनि मासिक 12 हजार रूपियाँ लाग्छ। कुनै सरकारी संस्थामा राख्न पाए सहज र सस्तो पर्ने उहाँको भनाइ छ। शर्मा जस्ता अटिजम भएका बच्चाका अभिभावकलाई यस्तै समस्याले पिरोलिरहन्छ। अटिजम भएका बाल बालिकालाई अभिभावकले स्याहार गर्नुपर्दा एकजना अभिभावक हेरालु बस्नुपर्छ। नेपालको जनगणना 2078 अनुसार 78 को तथ्याङ्क अनुसार 4,886 जनालाई अटिजम भएको पाइएको हो। विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा यो संख्या धेरै कम छ। अटिजम केयर नेपाल सोसाइटीकी अध्यक्ष डाक्टर सुनिता मल्लिकको अमात्यले जनगणनामा कम संख्यामा अटिजम भएका बालबालिकाको तथ्याङ्क देखिए पनि यो संख्या अनुमानित 3 लाख पुग्ने जानकारी दिनुभयो। डाक्टर अमात्यका अनुसार अटिजम एक प्रकारको न्यूरो डेभलपमेन्ट डिसअर्डर हो। अटिजम भएका बालबालिकाले सामान्य बालबालिका सरह गतिविधि देखाउन सक्दैनन्। अटिजम भएका बालबालिकामा उमेर अनुसार हुनुपर्ने व्यावहारिक विकास, सामाजिक विकास, एक अर्कामा संचार गर्ने क्षमताको विकास हुँदैन। नेपालमा बालबालिकामा अटिजमको समस्या बढ़दो रूपमा देखा परेको छ। हाल अटिजम भएका बालबालिकालाई स्वास्थ्य शिक्षादेखि उनीहरूको हेरचाह गर्दा उनीहरूकै अभिभावकले गर्नुपर्ने अवस्था छ। सरकारले सातै प्रदेशमा 1-1 वटा अटिजममा आधारित नमूना विद्यालय स्थापना गर्ने घोषणा गरेको छ। शिक्षा मन्त्री सस्मित पोखरेलले अटिजम भएका बालबालिकाको शिक्षा र समावेशी विकासलाई प्राथमिकतामा राख्दै आगामी वर्षभित्र विद्यालय सञ्चालनमा ल्याउने लक्ष्य रहेको जानकारी दिनुभयो। उहाँका अनुसार ती विद्यालयमा विशेष शिक्षण पद्धति, तालिम प्राप्त शिक्षक तथा आवश्यक भौतिक पूर्वाधारको व्यवस्था गरिनेछ। यसका लागि सरकारले विभिन्न मन्त्रालयबीच समन्वय गर्नेछ। शहरी विकास तथा भवन निर्माण विभागले पूर्वाधार, शिक्षा मन्त्रालयले संचालन, स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवा तथा महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सम्बन्धित संस्थासँग सहकार्य गर्नेछन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले अटिजम भएका बालबालिकाको स्वास्थ्यमा सरकारले काम अघि बढ़ाइसकेको जानकारी दिनुभयो। यो खबर आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। गोर्खापत्र दैनिकबाटै लुम्बिनीका सांसदसँग प्रधानमन्त्री समुन्नतिका लागि पुरानासँगै नयाँ विकास आयोजना शीर्षकको खबर लिँदैछौं। प्रधानमन्त्री बालेन्द्र शाहले लुम्बिनी प्रदेशबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसदसँग निर्वाचन क्षेत्र, प्रदेश र राष्ट्रिय मुद्दामाथि विमर्श गर्नुभएको छ। प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सिंहदरबारमा सोमबार भएको बैठकमा लुम्बिनी प्रदेशको विकास, निर्माण, भौतिक पूर्वाधार, सड़क, यातायात सहित समग्र विषयमा तत्कालीन र दीर्घकालीन योजनाबारे सुझाव लिनुभएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री एवं सांसद विपिन कुमार आचार्यका अनुसार लुम्बिनी प्रदेशका 12 वटै जिल्ला र तिनका निर्वाचन क्षेत्रका विकास आयोजनासहित तत्कालै गर्नुपर्ने कामका सन्दर्भमा छलफल भएको छ। उहाँले भन्नुभयो, सांसदले आफ्नो निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र राष्ट्रिय सन्दर्भमा सुझाव राख्नुभयो। सरकारलाई लिखित रूपमै सुझाव पनि दिइएको छ। लुम्बिनी प्रदेशलाई समुन्नत बनाउन र जनजीविकाका सवालमा संवाद भएको छ। सांसद आचार्यले प्रदेशमा कृषि शिक्षा स्वास्थ्य सेवा प्रभावकारी बनाउने गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई पर्यटन केन्द्रका रूपमा अझै प्रभावकारी रूपमा अघि बढ़ाउने सहित विविध आर्थिक विकासका सन्दर्भमा पनि परामर्श भएको बताउनुभयो। यो खबर आजको गोर्खापत्र दैनिकबाट लिएका हौं। आजको कान्तिपुर दैनिकमा संवैधानिक परिषद सन्तुलित संयन्त्र विवादित नियुक्ति के रासोपाले बदल्ला शीर्षकको खबर प्रकाशित छ। 21 फागुनको निर्वाचनको एक महिना पुग्दा पनि अख्तियार दुरूपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग र मानवाधिकार आयोग लगायत 13 संवैधानिक निकायमा रिक्त पदमा नियुक्ति गर्न सक्ने संवैधानिक परिषदले अझै पूर्णता पाएको छैन। आइतबार रासोपा उपसभापति डीपी अर्याल सर्वसम्मत सभामुख चुनिएपछि पनि उपसभामुख र विपक्षी दलका नेता नचुनिएका कारण परिषद थप केही दिन अपूर्ण नै रहनेछ। यसका कारण सर्वोच्च अदालतमा रिक्त रहेको प्रधान न्यायाधीश र 8 संवैधानिक निकायमा रिक्त अन्य 14 पदाधिकारी नियुक्तिको प्रक्रिया ढिला हुनेछ। संवैधानिक निकायहरूमा पूर्ण पदाधिकारीले नियुक्त हुन नसकेको यस्तो अवस्था केवल प्रशासनिक रिक्तता मात्र नभएर यो 3 दशकदेखि दोहोरिँदै आएको एउटै समस्या हो। विश्लेषकहरूका अनुसार पदाधिकारी नियुक्तिको सिफारिश गर्ने प्रक्रिया नेपालमा कागजी रूपमा अन्य थुप्रै देशको भन्दा समावेशी र सन्तुलित छ। जस्तो भारतमा प्रमुख निर्वाचन आयुक्तलाई प्रधानमन्त्री, एक केन्द्रीय मन्त्री र विपक्षी दलको नेताको कमिटिले मनोनित गर्छ, अमेरिकामा यस्ता सबै राजनीतिक संवैधानिक नियुक्तिहरू राष्ट्रपतिले सिधै गर्नुहुन्छ, जसलाई सिनेटले पास गर्नुपर्छ। तर नेपालमा कुनै एउटा दल वा व्यक्तिको एकलौटी हुन नसकोस् भनेर संविधानमा प्रधानमन्त्रीको अध्यक्षतामा गठन हुने संवैधानिक परिषदमा राज्यका 3 निकायका पदाधिकारी राखिएको छ। प्रधानमन्त्रीसँगै परिषदमा सर्वोच्च अदालतका प्रधान न्यायाधीश, प्रतिनिधि सभाका सभामुख र उपसभामुख, विपक्षी दलका नेता र राष्ट्रिय सभा अध्यक्ष हुन्छन्। उहाँहरूले गर्ने मनोनयनलाई राष्ट्रिय सभाका 3 र प्रतिनिधि सभाका 12 सदस्य रहेको संयुक्त संसदीय समितिले सुनवाई गरेपछि मात्र राष्ट्रपतिले नियुक्त गर्नुहुन्छ। कागजमा यस्तो सन्तुलित व्यवस्था भए पनि हामी कहाँ न समयमा नियुक्ति हुन सकेको छ न त नियुक्ति विवादरहित भएको छ। वादन पनि सन्तोषजनक छैन। संवैधानिक निकाय र तिनका पदाधिकारीको पछिल्लो समयको कार्य सम्पादन मूल्याङ्कन गर्दा संस्थागत असफलताको मानक स्थापित गर्ने संयन्त्र जस्तो देखिएको विश्लेषकहरू बताउँछन्। अब यसमा सुधार गर्नुपर्ने समेतको प्रसंग समेटेर यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। निजामती विधेयक मस्यौदाको तयारी शीर्षकको खबर गोर्खापत्र दैनिकबाट लिँदैछौ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीलाई कड़ा अनुशासनमा बाध्ने गरी संघीय निजामती सेवा विधेयकको मस्यौदा तयारी गरिरहेको छ। साबिक संसदमा छलफल भई पारित हुने अन्तिम चरणमा पुगेको संघीय निजामती सेवा विधेयकले कार्य सम्पादन मूल्याङ्कनमा काम गर्ने र नगर्ने कर्मचारी समान रूपमा हेर्ने भएकाले आधुनिक सूचना प्रणाली अनुसार सक्षम निजामती प्रशासन बनाउने गरी विधेयक मस्यौदाको तयारी भइरहेको छ। यसअगाडि सुशासनसँग सम्बन्धित र सार्वजनिक भएका विभिन्न प्रतिवेदन र अन्तर्राष्ट्रिय असल अभ्यासलाई अध्ययन गर्दै मस्यौदामा सबै राष्ट्र सेवकलाई दलीय आबद्धता मुक्त पार्ने, सेवालाई प्रविधि मैत्री बनाउने र कर्मचारीलाई न्यूनतम र अधिकृत तहसम्म सेवा गर्ने समयसीमा तोक्ने गरी मस्यौदामा प्रस्ताव गर्न लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। मन्त्रालयका सबै महाशाखाका प्रमुखहरू रहेको विधेयकको मस्यौदा तयारी कार्यसमूह निर्माण गरी मन्त्रालयले काम गरिरहेको छ। यो समाचार गोर्खापत्र दैनिकमा प्रकाशित छ। वर्षौंदेखि सवारी कन्भर्जनको चर्चा, कार्यान्वयन शून्य शीर्षकको खबर लिँदैछौ। डिजल तथा पेट्रोलबाट चल्ने गाड़ीलाई विद्युतीयमा रूपान्तरण गर्ने विषयले फेरि चर्चा पाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आइतबार बसेको मन्त्री परिषद बैठकले डिजल तथा पेट्रोल गाड़ीलाई विद्युतीय गाड़ीमा रूपान्तरण गर्न आवश्यक कानूनी व्यवस्था गर्ने निर्णय गरेसँगै यो विषय फेरि चर्चामा आएको छ। सवारी साधनलाई इन्धनबाट बिजुलीमा रूपान्तरण गर्ने कानूनी व्यवस्था नभएको होइन, मापदण्ड तथा कार्यविधि नहुँदा यो विषय कार्यान्वयनमा भने आएको छैन। इन्धन प्रणालीमा वातावरण मैत्री र ऊर्जा दक्षतामूलक फेरबदल गरिने सवारी साधनको हकमा 3 वर्ष छूट दिने भन्दै 15 मंगिर 2082 भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राजपत्रमा सूचना नै जारी गरेको छ। सरकारले सवारी तथा यातायात व्यवस्था ऐन 2049 दफा 176 दिएको अधिकार प्रयोग गरी सोही ऐनको दफा 39 उपदफा 2 प्रतिबन्धात्मक वाक्यांश 3 वर्षसम्म लागू नहुने गरी इन्धन प्रणालीमा वातावरण मैत्री वा ऊर्जा दक्षतामूलक फेरबदल गरिने सवारी साधनको हकमा छूट दिने निर्णय गरेको भन्दै सूचना जारी गरेको छ। यसअघि 14 चैत 2078 राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले पेट्रोलियम सवारीलाई विद्युतीयमा रूपान्तरण गर्ने नीति लिएको थियो। यो प्रसंग आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। राजधानी दैनिकमा सभामुखको आसन सानो सुधार ठूलो सन्देश शीर्षकको खबर प्रकाशित छ। नवनिर्वाचित सभामुख डोलप्रसाद अरियालले संसद बैठक सञ्चालन थालेकै दिनबाट संसदमा सानो तर सार्थक परिवर्तनको शुरूआत भएको छ। सभामुखले सांसदको भन्दा फरक आसन प्रयोग गर्ने संसदीय परम्परालाई भत्काउँदै समान आसनमा बसेर बैठक सञ्चालन थाल्नु भएको हो। 21 फागुनको निर्वाचनपछि सभामुख चयन अघि बसेका दुईवटा बैठक सञ्चालन गर्नुभएका ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीका लागि संसद सचिवालयले परम्परागत आसन नै व्यवस्थापन गरेको थियो, तर सभामुख अरियालले आफ्ना लागि सांसद बस्ने कुर्सी नै व्यवस्थापन गर्न भनेपछि 2015 साल यता बैठक सञ्चालन गर्ने सभामुखलाई फरक आसनमा राख्ने अभ्यास तोडिएको छ। बैठक कक्षमा सांसदहरू जस्तो कुर्सीमा बसिरहनु भएको हुन्छ, सभामुख अरियालले सोमबारको बैठक त्यस्तै कुर्सीमा बसेर सञ्चालन गर्नुभयो। यसअघि सभामुखका लागि विशेष अर्थात अरूभन्दा फरक कुर्सी राखिन्थ्यो, तर त्यो फरक कुर्सी नवनिर्वाचित सभामुख अरियालले संघीय संसद सचिवालयका कर्मचारीलाई फेर्न लगाउनु भएको प्रसंग राजधानी दैनिकले प्रकाशन गरेको छ। तपाईं यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
फाइबर इन्टरनेट नेपाल टेलिकमको प्याक, इन्टरनेट टिभी टेलिफोन डेटा एकैसाथ, घरमा टिभी हेर्नुहोस् या इन्टरनेट चलाउनुहोस्, फोन गर्नुहोस्, डेटा चलाउनुहोस्, सजिलो छ एकैसाथ। फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा, नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ चढान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। नयाँ पत्रिका दैनिकमा विद्यार्थी भर्नामा निजी विद्यालयको मनपरी रोक्न सरकार सक्रिय भएको प्रसंग प्रकाशित छ। हरेक नयाँ शैक्षिक सत्र शुरू हुने बेला आम अभिभावकको एउटै गुनासो सुनिन्छ, स्कूलले अनेक शीर्षकमा अत्यधिक शुल्क तोकेर मर्कामा पार्यो। तर यसपालि भने दुई तिहाई नजिकको रासोपा सरकारले भर्ना लगायत शीर्षकमा मनपरी शुल्क उठाउन निजी विद्यालयलाई अंकुश लगाउने कदम चालेको छ। शिक्षा मन्त्रालयले संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिकामा रहेका व्यवस्था सम्झाउँदै निर्देशिकामा तोकिए बाहेक शीर्षकमा र तोकिएकै शीर्षकमा पनि बढ़ी शुल्क लिएमा कार्यवाही गर्न पालिकाहरूलाई सूचित गरेको छ। कुन शीर्षकमा कति शुल्क लिन पाइन्छ भनेर पनि यहाँ उल्लेख गरिएको छ। मासिक शुल्क, विद्यालयको समग्र खर्च, विद्यार्थीको संख्या र शिक्षा नियमावलीले तोकेको मापदण्ड लगायतलाई आधार मानेर तय गरिन्छ। भर्ना शुल्क एकपटक मात्र लिन पाइन्छ, त्यो पनि एक महिनाको मासिक शुल्क बराबर। वार्षिक शुल्क दुई महिनाको मासिक शुल्क बराबर रकम मात्र लिन पाइन्छ। परीक्षा शुल्क मासिक शुल्कको 50% भन्दा नबढ़ाइकन वार्षिक वा किस्तामा लिनुपर्ने, परीक्षाको मापदण्डमा संचालित सम्पूर्ण खर्च र स्थानान्तरण प्रमाणपत्र छपाई बापतको खर्च यसैभित्र समेटिनुपर्छ। शैक्षिक सामग्री शुल्क मासिक शुल्क 10% मात्र वर्षमा एकपटक लिन पाइन्छ। आवास शुल्क, यो शीर्षकको शुल्क निर्धारण आवासीय विद्यार्थीका अभिभावक र विद्यालयबीच सहमति अनुसार गर्नुपर्छ, जसलाई अभिभावक भेलाबाट पारित गराउनुपर्नेछ। खाजा शुल्क, यस्तो सुविधा लिने विद्यार्थीका अभिभावकको भेलाबाट पारित गराउनुपर्छ। यातायात शुल्क यो सुविधा लिने विद्यार्थीका अभिभावकको भेलाको दुई तिहाईबाट यस्तो शुल्क पारित गराउनुपर्छ र विशेष प्रशिक्षण शुल्क खेलकुद संगीत तथा साहित्यिक कार्यक्रम लगायतका तालिम प्रशिक्षण लिनेहरूसँग लिन पाइन्छ। यो शुल्क पनि त्यो सुविधा लिने विद्यार्थीका अभिभावकहरूको दुई तिहाई भेलाबाट पारित गर्नुपर्छ। यो प्रसंगलाई आजको नयाँ पत्रिका दैनिकले प्रकाशन गरेको छ। श्रमिक ठग्नेको सूची अब सरकारी वेबसाइटमा शीर्षकको खबर अन्नपूर्ण पोस्टबाट लिँदैछौ। वैदेशिक रोजगारीको प्रलोभन देखाएर सर्वसाधारणलाई ठगी गर्ने व्यक्ति तथा एजेन्टहरूको विवरण अब सरकारले सार्वजनिक रूपमै अनलाइनमा राख्न थालेको छ। वैदेशिक रोजगार विभागले ठगी नियन्त्रण गर्ने र नयाँ युवाहरूलाई फस्नबाट जोगाउने उद्देश्यले आरोपीहरूको नामावली विभागको आधिकारिक वेबसाइटमा सार्वजनिक गर्ने निर्णय गरेको हो। विभागले हालै मात्र मार्च महिनामा ठगी गरेको आरोप लागेका 352 जनाको सूची सार्वजनिक गरेको छ। यो समाचार आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ। ओली लेखकलाई हिरासत म्याद नथप्न परमादेश शीर्षकको खबर नागरिक दैनिकबाट लिँदैछौ। सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिट खारेज गर्दै उहाँहरूलाई हिरासतमा राख्ने म्याद अब थप्न गर्न परमादेश जारी गरेको छ। सर्वोच्चले हिजो बन्दी प्रत्यक्षीकरण रिटमा सुनवाई गर्दै यस्तो परमादेश जारी गरेको हो। पछिल्लो पटक ओली र लेखकलाई 5 दिन हिरासतमा राख्न थप गरिएको म्याद बुधबार सकिँदैछ। अब प्रहरीले अनुसन्धानका लागि म्याद थपाएर उहाँहरूलाई हिरासतमा राख्न पाउने छैन। न्यायाधीश विनोद शर्मा र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरी हिरासत लम्ब्याउन नपाउने आदेश दिएको हो। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ। स्मार्ट लाइसेन्स अब एकै दिनमा छापिने शीर्षकको खबर नयाँ पत्रिका दैनिकबाट लिँदैछौ। संचार तथा सूचना प्रविधि मन्त्रालयले यातायात व्यवस्था विभागबाट विवरण प्राप्त भएको 24 घण्टाभित्रै स्मार्ट लाइसेन्स छापेर विभागलाई हस्तान्तरण गर्ने व्यवस्था शुरू गरेको छ। मन्त्रालयले आफू मातहतको सुरक्षण मुद्रण केन्द्रको अत्याधुनिक छपाई मेसिन मार्फत एकै दिनमा सवारी चालक अनुमति पत्र छपाई गरी हस्तान्तरण गर्ने व्यवस्था शुरू गरेको बताएको हो। मन्त्रालयले नतिजामा आधारित शासकीय व्यवस्थापन प्रणाली कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले 10 प्रमुख सुधारात्मक कार्यक्रम सहितको विस्तृत कार्ययोजना स्वीकृत गरेको छ। यो समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। अखबार कार्यक्रम आजलाई यति नै, यसपछि अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। प्राविधिक शंकर भण्डारीलाई धन्यवाद दिँदै दीपक जोशीलाई बिदा दिनुहोस्। नमस्कार।